بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسول الكريم. میرے معزز دینی بھائیوں اور بہنیں، امت کے مقدس بزرگ اور مائیں، اللہ سبحانہ و تعالیٰ آپ کو بہترین علم نافع عطا فرمائے، دین کی مبارک مجلس میں بیٹھنے کی خیر و برکات ہم سب کو عطا فرمائے. اللہ تعالیٰ کی، ان کے فرشتوں کی، ان کے نبیوں کی، ان کے رسولوں کی اور تمام مخلوق کی رحمتیں ہوں حضرت محمد صلی اللہ علیہ وسلم پر، آپ صلی اللہ علیہ وسلم کی تمام آل پر، اور آپ صلی اللہ علیہ وسلم اور ان پر سلام ہو، اللہ کی رحمتیں ہوں اور برکتیں ہوں. علم کی مجلس کے فضائل، جب ہم اللہ کو یاد کریں گے تو اللہ سبحانہ و تعالیٰ ہمیں یاد فرمائیں گے. جو آدمی دین سیکھنے کے لیے جائے، فرشتے اس کے لیے پر بچھاتے ہیں اور اللہ کی مخلوق دعاؤں میں لگ جاتی. فرشتوں کی ایک جماعت ذکر کے حلقوں کی تلاش میں رہتی ہے اور وہاں اوپر تلے جمع ہو جاتے ہیں. علم دین کا ایک باب سیکھ لینا 1000 رکعات نفل کا ثواب رکھتا ہے. جس جگہ اللہ کا ذکر ہو، وہ آسمان والوں کے لیے نور کی طرح چمکتے ہیں. جو لوگ اللہ کے واسطے ملے اور واپس گئے، کوئی اور غرض نہیں تھی، وہ عرش کے سائے میں ہوں گے اور قیامت میں نور کے ممبروں پر ہوں گے. اللہ تعالیٰ ہم سب کو، آپ کو یہ ساری خیر و برکات عطا فرمائے، آمین. اے معزز بھائیو، اے معزز بہنیں، ہم اللہ سبحانہ و تعالیٰ کے انعامات اور احسانات میں صبح سے شام تک ڈوبے ہوئے ہیں. اللہ کا لاکھ لاکھ شکر ہے کہ ہمیں مسلمان گھرانے میں پیدا فرمایا، ایمان اور اسلام کی دولت بغیر مانگے ہوئے عطا فرمائی. پھر اللہ نے زمین، آسمان، چاند، ستارے، دریا، جانور، درخت، سمندر، ہر مخلوق کو ہمارے لیے مسخر کر دیا، ہمارے لیے فائدے کا باعث بنا دیا. پھر اللہ نے ہمیں نیک آدمی کی طرح بنایا، ہم کو لنگڑا لولا اندھا کانا نہیں بنایا. پھر اللہ نے ہمیں مصیبتوں اور حادثات سے بچایا، نیک گھر والے، اولاد، آسان روزی، رہنے کی جگہ، دوست پڑوس اچھا عطا فرمایا. ہر نعمت کو یاد کر کے ہم کہیں اللہم لک الحمد ولک الشکر، اللہم لک الحمد ولک الشکر. اللہ، آپ نے جہالت کے اندھیرے سے بچایا، علم دین سکھایا، ہمارے کمزور عمل پر اور چھوٹے سے شکر پر بھی ہمیں نعمتوں سے محروم نہیں فرمایا. پھر ہم کو نافرمانی اور گناہ کرتے ہوئے دیکھا، مگر پکڑ نہ فرمائی، پردہ ڈال دیا. اللہ کتنے بڑے ہیں، کتنے مہربان ہیں. ہم اللہ کی زمین پہ کھڑے ہیں، اللہ کی ہوا میں سانس لیتے ہیں، ان کا دیا ہوا کھاتے ہیں. ہاتھ، پاؤں، دل، دماغ سب اللہ نے دیے، علم دیا، توفیق دی، نیک کام کرایا اس پر انعام بھی دیا، سب کچھ اللہ کی طرف سے. تو اللہ سبحانہ و تعالیٰ کا شکر ہم صبح شام ادا کریں، اللہ کے ذکر میں لگیں. شیخ زکریا رحمۃ اللہ علیہ فضائل ذکر میں حافظ ابن قیم رحمۃ اللہ علیہ کے حوالے سے لکھتے ہیں کہ اللہ کے ذکر میں 100 سے بھی زیادہ فائدے ہیں. کچھ فائدے یہاں پر دہرائے جاتے ہیں. اللہ کا ذکر شیطان کو دور کرتا ہے، اس کی قوت کو توڑتا ہے، اللہ کی خوشی کا سبب ہے، اللہ کی محبت پیدا کرتا ہے، دل سے رنج و غم کو دور کرتا ہے، دل میں خوشی پیدا کرتا ہے، چہرے اور دل کو نورانی کرتا ہے، اللہ کا قرب پیدا کرتا ہے، اللہ کی معرفت کا دروازہ ہے اور دل کی وحشت کو دور کرتا ہے. اللہ کا ذکر دل اور روح کا رزق ہے، دل کے لیے ایسا ہے جیسا مچھلی کے لیے پانی. پانی کے بغیر مچھلی کا کیا حال ہوگا؟ کہ آدمی کی روح کی غذا اللہ کا ذکر، صبح شام کی تسبیحات، کچھ معمولات ہم لوگ پڑھتے رہا کریں، ان سے بہت توانائی حاصل ہوتی ہے. حضرت شیخ ڈاکٹر عبدالحی صاحب رحمۃ اللہ علیہ، انہوں نے لکھا ہے کہ صبح کی شام کی تسبیحات میں توانائی ہے. جیسے آدمی صبح ناشتہ کرتا ہے تو جسم میں طاقت آ جاتی ہے، اس طرح تسبیح، تحلیل، درود، استغفار سے روح کو غذا میسر ہوتی ہے اور گناہوں سے بچنے میں آسانی ہو جاتی ہے. ایک تسبیح ہم سب استغفار کی پڑھ لیں، جتنی دیر یہ بات بھی ہو رہی ہے اور بیان بھی ہو رہا ہے، اللہ کا ذکر ہو جائے اور ایک تسبیح استغفار کی انگلیوں پر پڑھ لیں، تسبیح موجود ہو اس پر پڑھ لیں، اس طرح ہم توبہ کر کے گناہوں سے پاک ہو جائیں اور صبر، شکر، استغفار، اللہ کی پناہ مانگ کر ہر موقع اور ہر لمحے پر ذکر کرنے والے بن جائیں. ہمارے سارے حقوق فرائض ہم بہترین طریقے سے ادا کریں، سنت طریقے ہماری زندگی میں ہوں، روح کی بیماریوں سے بچ جائیں، مخلوق کے جھگڑوں سے پاک ہو کر نفس اور شیطان کے وسوسے سے بچ جائیں، ہماری آنکھ زبان اور دل غلط چیزوں سے بچ جائے۔ استغفر اللہ ربی من کل ذنب واتوب الیہ، استغفر اللہ ربی من کل ذنب واتوب الیہ، استغفر اللہ ربی من کل ذنب واتوب الیہ۔ ایک استغفار پوری امت کے لیے کیا جائے، اس میں امت میں جتنے لوگ موجود ہیں 1 ارب کتنے کروڑ، ان کی تعداد کے برابر ثواب ملے گا۔ اللہم اغفر لی وللمؤمنین والمؤمنات والمسلمین والمسلمات، اللهم اغفر لي وللمؤمنين والمؤمنات والمسلمين والمسلمات۔ حفاظت کی دعائیں پڑھے آدمی صبح شام، بسم اللہ الذی لا یضر مع اسمه شیء فی الارض ولا فی السماء وهو السمیع العلیم، یہ 3 مرتبہ پڑھ لے تو کوئی چیز نقصان نہیں پہنچاتی۔ بسم اللہ الذی لا یضر مع اسمه شیء فی الارض ولا فی السماء وهو السمیع العلیم، بسم الله الذي لا يضر مع اسمه شيء في الأرض ولا في السماء وهو السميع العليم، حسبنا الله ونعم الوكيل، لا إله إلا أنت سبحانك إني كنت من الظالمين، لا حول ولا قوة إلا بالله۔ ایک تسبیح لا إله إلا الله کی پڑھ لیجئے، جو آدمی 100 مرتبہ لا الہ الا اللہ کی تسبیح پڑھ لے تو قیامت میں 14ویں کے چاند کی طرح روشن ہوگا اس کا چہرہ، اور بہت آسان تسبیح ہے، پڑھنے میں کوئی 1-2 منٹ بھی نہیں لگتے۔ جتنی دیر میں بات ہو رہی ہے اللہ کی بڑائی بیان ہو رہی ہے، آپ سادہ سی کوئی تسبیح لے کر یا انگلیوں پر ایک لا الہ الا اللہ کی تسبیح پڑھ لیجئے، لا الہ الا اللہ الملک الجبار، لا الہ الا اللہ الواحد القہار، لا الہ الا اللہ العزیز الغفار، لا الہ الا اللہ الکریم الستار، لا الہ الا اللہ الکبیر المتعال، لا الہ الا اللہ خالق اللیل والنہار، لا الہ الا اللہ المعبود بکل مکان، لا الہ الا اللہ المعروف بکل احسان، لا الہ الا اللہ کل یوم ہو فی شان، لا الہ الا اللہ ولا حول ولا قوۃ الا باللہ، لا الہ الا اللہ حقا حقا، لا الہ الا اللہ ایمانا وصدقا، لا الہ الا اللہ قبل کل شیء، لا الہ الا اللہ بعد کل شیء، لا الہ الا اللہ الملک الحق المبین، لا الہ الا اللہ الملک الحق اليقین، لا الہ الا اللہ العلی العظیم، لا الہ الا اللہ الحلیم الکریم، لا الہ الا اللہ رب السماوات السبع ورب العرش العظیم، لا الہ الا اللہ اکرم الاکرمین، لا الہ الا اللہ ارحم الراحمین، لا الہ الا اللہ حبیب التوابین۔ اللہم صلی علی محمد عبدک و رسولک و صلی علی المؤمنین والمؤمنات و بارک علی محمد و ازواجہ و ذریته۔ پر نبی صلی اللہ علیہ وسلم پر درود شریف بھیجنے کے بہت فضائل ذکر کیے گئے، جب بھی فارغ وقت ہو نبی صلی اللہ علیہ وسلم پر درود بھیجیں۔ درود کے فائدے حضرت شیخ زکریہ رحمت اللہ علیہ نے لکھے ہیں، قیامت کے دن عرش کے سائے میں داخل ہونا، اعمال تلنے کے وقت نیک اعمال کے پلڑے کا جھکنا، حوض کوثر پر حاضری نصیب ہونا، قیامت کے دن کی پیاس سے امن نصیب ہونا، جہنم کی آگ سے خلاصی نصیب ہونا، پل صراط پر سہولت سے پار ہونا، مرنے سے پہلے اپنا ٹھکانہ جنت میں دیکھ لینا۔ درود شریف صدقہ کے قائم مقام ہے، اس کی وجہ سے مال میں برکت ہوتی ہے، اس کی وجہ سے 100 حاجتیں بلکہ اس سے بھی زیادہ پوری ہوتی ہیں۔ اعمال میں اللہ کے نزدیک سب سے زیادہ محبوب ہے، مجالس کی زینت ہے، فقر اور تنگی کو دور کرتا ہے، اس کے ذریعے اسباب خیر تلاش کیے جاتے ہیں۔ درود پڑھنے والا قیامت میں نبی صلی اللہ علیہ وسلم کے سب سے زیادہ قریب ہوگا۔ جزا اللہ عنا محمدن ما هو اہل، جزا اللہ عنا محمدن ما هو اہل، جزا اللہ عنا محمدن ما هو اہل۔ اللهم صل على محمد عبدك ورسولك وصل على المؤمنين والمؤمنات وبارك على محمد وازواجه وذريته۔ ایک درود شریف ہے، حدیث شریف میں آیا کہ इसको पढ़ने से हर किस्म की माली तरक्की हासिल होती है। दरूद के बहुत सारे फजाइल हैं। लोग आम तौर से माश के लिए परेशान रहते हैं, तो उसके लिए भी अल्लाह का जिक्र करें, दरूद शरीफ पढ़ें, बरकत होगी। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन अब्दिका व रसूलिक व अलल मुमिनीन वल मुमिनात वल मुस्लिमीन वल मुस्लिमात। ऐ अल्लाह, रहमत नाजिल फरमाइए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर, जो आपके बंदे और रसूल हैं, और तमाम मोमिनीन और मोमिनात और मुस्लिमीन और मुस्लिमात पर भी रहमत नाजिल फरमाइए। जुमे के खुतबे में भी पढ़ा जाता है, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन अब्दिका व रसूलिक व अलल मुमिनीन वल मुमिनात वल मुस्लिमीन वल मुस्लिमात। दुआएं सीखने का एक सबक, अबू उमामा रदी अल्लाह अन्हु फरमाते हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम ने बहुत कसरत से दुआएं मांगी, लेकिन हम लोगों को उसमें से चंद लोगों को कुछ भी याद न रही। हमने अर्ज़ किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आपने बहुत दुआएं मांगी, हमको उनमें से कुछ भी याद नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या मैं तुमको ऐसी दुआ ना बता दूँ जो सब दुआओं की जामिया हो। ये अरबी में है, किताबों में लिखी भी मिलती है, पूरा उसका लिख लेना तो शायद मौका ना हो, लेकिन तर्जुमा आदमी याद कर ले और उससे मांग ले। अल्लाहुम्मा इन्नी अस्अलुका मिन खैरि मा सअलका मिन्हु नबीयुका मुहम्मदुन सल्लल्लाहु अलैहि वसल्लम व अऊज़ु बिका मिन शर्रि मा इस्तआज़ा मिन्हु नबीयुका मुहम्मदुन सल्लल्लाहु अलैहि वसल्लम। यूं कहा कीजिए कि ऐ अल्लाह, मैं आपसे सवाल करता हूँ उस तमाम खैर का जिसका सवाल किया आपसे आपके नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने। मैं आपसे पनाह चाहता हूँ उन तमाम शर से जिससे पनाह चाहिए आपके नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने। वअंतल मुस्तआन वअलैकल बलाग वला हौला वला कुव्वता इल्ला बिल्लाह। दुआओं की किताबें होती हैं, मशहूर किताबें हैं, मुनाजात मकबूल, हिजबुल आज़म, ये हर जगह मिलती हैं दीनी किताबों की दुकानों में। अगर ये लेकर एक मंजिल रोज़ पढ़ ली जाए तो इस तरह की दुआएं और अस्कार रोज़ाना हो जाते हैं। बाज़ लोग सवाल करते हैं कि दुआएं कहाँ लिखी हुई हैं, मुनाजात मकबूल या हिजबुल आज़म और इस तरह की दुआओं की किताबों में अक्सर दुआएं मिल जाती हैं जो कुरान और हदीस से माखूज़। एक सबक ज़िक्र का कि हमारे एक एक मिनट की और पाँच पाँच मिनट की क्या कीमत है। नेकियों के पहाड़ मिनटों में, नेकियों के पहाड़ मिनटों में, तिर्मिज़ी शरीफ की हदीस से, उमर बिन शुआब अपने बाप से व अपने दादा से नकल करते हैं, उन्होंने कहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स मर्द या औरत 100 मरतबा सुबह को और 100 मरतबा शाम को सुभान अल्लाह कहे, वो उस शख्स की तरह है जिसने 100 हज किए, 100 नफली हज। मर्द हज तो जाना होगा, वो ज़रूरी है, लेकिन 100 मरतबा सुबहान अल्लाह सुबह शाम कहने का 100 हज का सवाब मिल रहा है। जो आदमी सुबह को 100 मरतबा अल्हम्दुलिल्लाह कहे, शाम को भी 100 मरतबा अल्हम्दुलिल्लाह कहे, वो उस आदमी की तरह है जिसने 100 घोड़े अल्लाह की राह में सवारी के लिए दिए। जो आदमी 100 दफ़ा सुबह को ला इलाहा इल्लल्लाह कहे, 100 दफ़ा शाम को कहे, तो उस शख्स की तरह है जिसने 100 गुलाम इस्माईल अलैहिस्सलाम की औलाद में से आज़ाद किए। और जो आदमी सुबह को 100 मरतबा अल्लाहु अकबर, शाम को 100 मरतबा अल्लाहु अकबर कहे, तो कोई उस दिन उससे बढ़कर अमल नहीं ला सकता, मगर वो शख्स जो इसी तरह कहे या उससे ज़्यादा कहे। शेख लिखते हैं कि 1-1.5 मिनट में आप 100 मरतबा सुबहान अल्लाह कह सकते हैं, तो 100 हज का सवाब मिल गया। कोई है अजर व सवाब लूटने वाला, उन्होंने हिसाब लगाया कि 1 दिन में 100 हज का सवाब और 1 महीने में 3,000 का सवाब और 1 साल में 36,000। उसके बाद ये आपके 2 मिनट की कीमत, नेकियों के पहाड़ मिनटों में। आदमी को समझ में आ जाए तो कहीं वक्त ज़ाया नहीं करेगा, अल्लाह के जिक्र, शुक्र, तिलावत, जिक्र, दुआ में मशगूल रहेगा, आखरत के नेकियों के पहाड़ बनाता रहेगा। जो आदमी बाजार में चलते हुए चौथा कलमा 1 मरतबा पढ़ ले, तो अल्लाह ताला उनके लिए 10 लाख नेकियां लिखेंगे, 10 लाख गुनाह मिटा देंगे और जन्नत में उसके लिए महल बना देंगे। ला इलाहा इल्लल्लाहु वहदहू ला शरीक लहू लहुल मुल्क व लहुल हम्द युही व युमीत व हुवा हय्यु ला यमूत बियदिल खैर व हुवा अला कुल्ली शैइन क़दीर। बच्चों की नमाज की किताबों में पांच कलमे लिखे होते हैं, ये चौथा कलमा है। एक दिन में 10 लाख नेकियां, अगर कोई एक दिन में 5 सेकंड में ये पढ़ ले तो 10 लाख नेकियां आ गई एक दिन में, एक महीने में 3 करोड़ नेकियां और एक साल में 36 करोड़ नेकियां। भाई ये आपके एक एक मिनट की कीमत है जो आदमी क़यामत में मालूम होगा कि दुनिया में जो मिनट ज़ाया कर दिया इधर उधर की चीज़ों में, वहाँ पर देखेंगे कि भाई मैं वापस चला जाऊँ तो अभी सारा वक्त आदमी सोचेगा कि मैं 70 साल की ज़िंदगी एक सजदे में ही पड़ा रहता तो अच्छा था। उसके बावजूद अगर हम सवाब से महरूम रहें और बाज़ार में होते हुए ज़िंदगी के 3-4 सेकंड भी अल्लाह की याद में ना लगा सकें तो बदबख्ती, इंतहाई गफलत और बुख़ल के सवा क्या कहा जा सकता है। अल्लाह ताला अपने दीन और अपनी याद की खातिर 3-4 सेकंड तो क्या सारी ज़िंदगी क़ुरबान करने की तौफीक अता फरमाए। अल्लाह, एक सबक नियतों के बारे में पढ़ा जाता है, नियत का एक सबक। उससे पहले एक याद दहानी कि हम जब भी एक मजलिस में बैठें तो इस्तिग़फ़ार पढ़ लें, अल्लाह का शुक्र कर लें, अच्छी बातें सुनें तो किसी से दोहराएं, बच्चों को जमा करके उनको सुनाएं और दुआ करें कि अल्लाह इस मजलिस की बरकात हमें अता फरमाए। दुआएं बिगड़े हुए कल्ब को दुरुस्त कर देती हैं। नियत, इन्नमल आमालो बिन्नियात, ये मशहूर हदीस शरीफ का टुकड़ा है, सब ने सुन रखा है और इसमें बहुत सारे उलूम इसमें छुपे हुए हैं। शरीयत में नियत से मुराद अल्लाह का क़ुर्ब हासिल करने का कसद करना है, जो काम करे सिर्फ अल्लाह के लिए करे और उसकी रिबा की तलब के लिए करे। नियतों को मुसलसल याद रखना रियाकारी को ख़त्म करता है, इखलास को बढ़ाता है और मोमिन की दुनिया को भी दीन बना देता है। हर अमल के दौरान अच्छी नियतें, फ़ज़ाइल का ध्यान, दुआओं का अहतमाम, ज़िक्र करते हुए सुन्नत तरीक़े से उस अमल को करना अल्लाह से ताल्लुक़ मजबूत करता है, बहुत अजर व सवाब का ज़रिया है। मोमिन का हर लम्हा खा किसी भी हाल में हो अल्लाह के लिए होना चाहिए। इबादात के अलावा तमाम काम जो इंसानी ज़िंदगी से मुताल्लिक हैं अल्लाह रब्बुल आलमीन के लिए हो, खाना पीना, सोना जागना, कमाना, हंसना बोलना, सब अल्लाह के लिए होना चाहिए। सही नियत करके आदमी हर काम को, इस नेक काम को अल्लाह के लिए बना सकता है और वो इबादत बन जाती है और उस पर अजर व सवाब मिलता है। रोज़ाना सुबह आदमी आयत करीमा पढ़ ले, इन सलाती व नुसुकी व महियाया व ममाती लिल्लाह रब्बिल आलमीन, सूरह अनआम की आयत 162 है, सूरह अनआम के आखिरी सफ़े पर है ये आयत। इन सलाती व नुसुकी व महियाया व ममाती लिल्लाह रब्बिल आलमीन, बेशक मेरी नमाज और मेरी कुर्बानी, मेरी ज़िंदगी और मेरी मौत सब अल्लाह के लिए है जो रब है सारे जहानों का। फिर एक एक करके दिन भर के कामों का तसव्वुर करे आदमी, अभी उठे, अभी कामकाज करेंगे, अभी तहारत होगी, अभी ये काम को जाएंगे, फिर आदमी सोचे कि सारे काम हम अल्लाह के लिए करेंगे, तो आहिस्ते आहिस्ते ध्यान होगा, मश्क होगी, तो सारे काम इबादत बनते जाएंगे। मिसाल के तौर पर हमारी बहनों को घर में काम काज है, घरों में खाना पकाना है, वो ये अल्लाह के वास्ते किया जाएगा और उसमें क्या क्या नियतें हो सकती हैं जिसका सवाब मिलेगा। भाई हम घर वालों की खिदमत की नियत से पका रहे हैं, शौहर की खिदमत की नियत, उनके ज़रिए अल्लाह राज़ी हो जाएगा। मर्दों के बड़े बड़े दीनी काम, मर्द बाहर जाते हैं जमात की नमाज में, जुमा में, हज उमरे में, अल्लाह के रास्ते में, उसका सवाब औरतों को, हमारी बहनों को घर में बैठे बैठे मिल जाता है। अगर वो तैयार करके भेजें, घर में बैठे बैठे उनको सवाब मिल रहा है। फिर खाने पकाने की नियत के दूसरों को खिला के खैर व बरकत हासिल होगी, कोई पड़ोसी है, मेहमान है, रिश्तेदार है, उसको भिजवा दिया, खैर व बरकत होगी। जिस घर से खाना खिलाया जाता है अल्लाह की रहमत, खैर व बरकत तेज़ी से उसकी तरफ दौड़ती है। फिर लोग खाना खाएंगे, उनका दिल खुश होगा, मुसलमान का दिल खुश करने की नियत, मुसलमान का दिल खुश करना बहुत बड़ी इबादत। फिर तिलावत और जिक्र करते हुए खाना पक रहा है, काम काज हो रहा है, तो उस काम में कितनी खैर व बरकत होगी, कपड़ों की सिलाई हो रही है और खाना पकाया जा रहा है, जिक्र हो रहा है अल्लाह का, दरूद शरीफ, इस्तिग़फ़ार हो रहा है, तो वक्त भी जो है उसमें नेकियों के पहाड़ बन रहे हैं और उस खाने में इतना नूर होगा, उस कपड़े में इतना नूर होगा, फिर बच्चे उसमें से हाफिज़ आलिम बनेंगे, उनके जहन में अच्छे ही ख्याल आएंगे, बुरे ख्याल नहीं आएंगे, शैतान फरार हो जाएगा। अल्लाह का जिक्र बहुत सारी नेकियों की कुंजी है। खाने पकाने की नीयत है कि बचा हुआ खाना अगर कुछ बच गया तो कोई मिस्कीनों की खिदमत में भेज देंगे, उनकी खिदमत हो जाएगी, सदक़े का सवाब मिल जाएगा। फिर भी कुछ बच गया हड्डियाँ खाने वाने में से, तो वो परिंदों और जानवरों के लिए कुछ दाना डाल देंगे और उसका भी सवाब मिलेगा। तो एक खाना पकाते हुए आदमी सोच रहा है कि मुझे 5-10 किस्म के और भी सवाब मिलेंगे, अब वो खाना पकाना इबादत हो गया, घर का काम काज इबादत हो गया। तो आदमी अपनी पूरी ज़िंदगी को इस तरह इबादत बना सकता है, सोच सोच कर, मश्क करके, अच्छी नीयतें, दिल में अच्छे ख्यालात लाए, क्या नीयत हो, क्या जिक्र हो, अल्लाह ताला बहुत देने वाले। और ये अच्छी बातें, उनके ख्यालात पैदा होते हैं, अच्छी किताबें पढ़ें, बुज़ुर्गों की बातें सुने, और अकीदत एहतराम हो दीन का, अल्लाह की किताब का, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों का, बुज़ुर्गों का एहतराम हो, जो हमारे मशायख हैं, औलिया अल्लाह हैं। शेख अबू तालिब मक्की ने अपनी किताब में लिखा है क़ुव्वतुल क़ुलूब, कि एक साहब ने एक बुज़ुर्ग से अर्ज़ किया कि मैं अल्लाह से बहुत गाफिल हूँ, नेकियों की तरफ सुस्त हूँ और बहुत काहिल हूँ, कोई नसीहत फरमाइए। उन्होंने फरमाया कि भाई, अगर तू अहलुल्लाह और औलिया अल्लाह से मोहब्बत कर सके और उनकी क़ुर्बत हासिल कर सके तो फ़ौरन कर, शायद वो तुझे अपने दिल में रख लें, क्योंकि अल्लाह ताला हर रोज़ 70 बार अपने औलिया के दिलों पर नज़र रहमत फरमाते हैं, शायद उस रहमत की वजह से कभी तुम्हें भी नज़र रहमत से देख लें। लुकमान हकीम ने अपने बेटे को नसीहत फरमाई कि उलमा के पास नशिस्त रखा करो, नेक लोगों के पास बैठो, उनकी बातें सुनो, ये कभी उन पे अल्लाह की रहमत नाजिल होगी तो तुम्हारे ऊपर भी आ जाएगी। बारिश होती है, अल्लाह की रहमत तो इधर उधर पड़ती है, मकान में आई तो सेहन में भी गिर जाएगी। तो अल्लाह ताला ने एक रास्ता ये खुला रखा हुआ है कि अल्लाह के नेक बंदे मशायख दुनिया में होते हैं और आदमी उनकी बातें सुने और अकीदत एहतराम हो। आदमी का आईना, आदमी का दिल एक आईने की तरह है, अगर उसको बुरी सोहबत से, बुरे मनाजिर से, बुरी आवाज़ों से, बुरे ख्यालात से, बुरे माहौल से दूर रखा जाए तो थोड़ी देर में आदमी का दिल मुनव्वर हो जाता है। अब जिक्र में ताकत आ गई, अल्लाह के जिक्र में ताकत आ गई, उसके साथ कोई अहलुल्लाह, उनकी बातें मिलना भी नसीब हो जाए तो नूर अला नूर बन जाएगा। अल्लाह ताला हम सबको अहलुल्लाह हजरात का अदब करने, उनसे सीखने की तौफीक अता फरमाए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सीरत का एक सबक पढ़ा जाएगा। आप सल्लल्लाहु अलैहि वसल्लम, हज़रत आयशा रदी अल्लाह अन्हा फरमाती हैं कि रसूल सल्लल्लाहु अलैहि वसल्लम अल्लाह का जिक्र हर लम्हे और तमाम अवकात में करते, हमेशा याद इलाही में मशगूल रहते, कोई चीज़ आपको अल्लाह के जिक्र से न रोकती, आपकी हर बात याद हक, हम्द व सना, तौहीद व तमजीद, तस्बीह व तकदीस, तकबीर व तहलील में होती, अस्मा सिफात इलाही, वादा वईद, अम्र व नहीं, शरीयत की तालीम, जन्नत दोजख का तस्किरा, तरगीब का बयान, सब जिक्र हक था। खामोशी के वक्त अल्लाह की याद आपके कल्ब अथर में रहती, आप सल्लल्लाहु अलैहि वसल्लम का हर सांस, आपके दिल और जबान, आपका उठना बैठना, खड़ा होना लेटना, खाना पीना, सूंघना, आना जाना, सफ़र, इकामत, पैदल सवारी, किसी हाल में अल्लाह का जिक्र दूर जुदा न था। जो भी सूरत याद करने की होती, हाँ दिल में, जबान से, हर फेल में या शान में अल्लाह का जिक्र होता। दिन और रात के आमाल, तहज्जुद से सोने के वक्त तक मुख्तलिफ लम्हात में हुजूर सल्लल्लाहु अलैहि वसल्लम दुआएं पढ़ा करते थे। यही सुन्नत दुआएं तमाम मकासिद के लिए हमें भी पढ़ना चाहिए और ख़ास ख़ास मकसद के लिए भी बहुत दुआएं फरमाई। हमें रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत से, उनकी पाकीज़ा ज़िंदगी से सबक लेना चाहिए। नबी सल्लल्लाहु अलैहि वसल्लम अपने दिन किस तरह गुजारते थे, सीरत का एक सबक पढ़ा जाएगा। ये अल्लामा सुलेमान नदवी साहब रहमतुल्लाह अलैह, उनकी सीरतुन नबी मशहूर किताब है, उसमें से लिया गया है। हज़रत डॉक्टर अब्दुल हई साहब दामद बरकातुहुम ने उसवाए रसूल सल्लल्लाहु अलैहि वसल्लम अपनी किताब में लिखा है। सुबह से शाम तक किस तरह आप सल्लल्लाहु अलैहि वसल्लम अपनी ज़िंदगी गुजारते थे। अब जिनके छुट्टियों के दिन हैं और जो हमारे बड़ी उम्र के हजरात हैं, हमारी माएँ हैं, हमारे बुज़ुर्ग हैं, दिन फारिग है, देखिए आप सल्लल्लाहु अलैहि वसल्लम का मिजाज मुबारक और किस तरह वो दिन गुजारते थे। बाद फजर हुजूर सल्लल्लाहु अलैहि वसल्लम का मामूल था कि नमाज फजर पढ़कर तस्बीहात और ज़िक्र के बाद मस्जिद में ही चार जानू बैठ जाते, सहाबा कराम पास आकर बैठ जाते, یہی دربار نبوت تھا، حلقہ توجہ تھا، یہی درسگاہ ہوتی تھی، یہی محفل احباب بنتی تھی۔ یہاں آپ جو وحی نازل ہوتی اس سے صحابہ کرام کو مطلع فرماتے تھے، اور یہاں پر آپ صلی اللہ علیہ وسلم کے فیوض، برکات، روحانی کی بارش ان پر ہوتی۔ یہاں آپ دین اور مسائل، معاشرت کے طریقے، معاملات کے ضابطے، اخلاق کی باریکیاں ان کو تعلیم فرماتے۔ صبح فجر کے بعد اشراق تک مجلس ہو رہی، دین کی باتیں ہو رہی۔ اکثر آپ صلی اللہ علیہ وسلم صحابہ سے دریافت فرماتے، تم نے کسی نے کوئی خواب دیکھا ہو تو بیان کرے، خواب سنتے اور اس کی تعبیر دیتے۔ خواب کی تعبیر دینے کے لیے صبح کا وقت مناسب، اس وقت پوچھنا چاہیے۔ ابھی آپ صلی اللہ علیہ وسلم خود ہی فرماتے کہ آج میں نے یہ خواب دیکھا، پھر اس کی تعبیر بیان فرما دیتے۔ نبوت کا دروازہ بند ہوا ہے، لیکن اچھے خواب وہ بھی امت کے نیک صلحا لوگوں کو آتے رہتے ہیں، ان میں بشارتیں ہوتی ہیں، خوش ہونا چاہیے۔ آفتاب نکل کر خوب دن چڑھ جاتا تو آپ صلی اللہ علیہ وسلم صلات و بہا اور چاشت کی نفلیں کبھی چار کبھی آٹھ پڑھ کر مجلس برخاست فرماتے۔ ان بی بی کی باری اس دن ہوتی، ان کے گھر تشریف لے جاتے، گھر کے کام میں لگے رہتے، گھر کے کام میں، خدمت میں ہاتھ بٹا رہے۔ دن میں صرف ایک بار کھانا تناول فرماتے، دوپہر میں آرام فرماتے، قیلولہ، یہ بھی سنت ہے۔ بعد ظہر نماز باجماعت پڑھ کر مدینہ شریف کے بازاروں میں جاتے، دکانداروں کا معائنہ فرماتے، ان کا مال دیکھتے، اچھائی برائی دیکھتے، ناپ تول کی نگرانی فرماتے، اور کہ کہیں کم تو نہیں تولتے۔ بستی اور بازار میں کوئی حاجت مند ہوتا تو اس کی حاجت پوری فرماتے۔ اسلام ایک مکمل دین ہے، اس میں سارے معاشرت، اخلاق، معاملات، لین دین، خرید فروخت، ہر چیز کی بات ہے۔ نبی صلی اللہ علیہ وسلم بازار تشریف لے جاتے، دیکھتے سب کام انتظام سے ٹھیک ہو رہا ہے۔ بعد اثر نماز پڑھ کر ازواج مطہرات میں سے ایک ایک کے ہر گھر تشریف لے جاتے، حال پوچھتے، ذرا ذرا دیر ہر ایک کے یہاں ٹھہرتے، اتنی پابندی سے جاتے کہ ہر ایک کے یہاں مقررہ وقت پر پہنچتے، اور سب کو معلوم تھا کہ آپ صلی اللہ علیہ وسلم وقت کے بہت پابند ہیں۔ عصر سے مغرب تھوڑی دیر میں ساری ازواج مطہرات کے گھر سے ہو کر آ جاتے۔ بعد مغرب باجماعت پڑھ کر نفل اوابین سے فارغ ہو کر، بعد مغرب جو اوابین پڑھے یعنی مغرب کی نماز کے بعد چھ رکعت زائد پڑھے، دو سنتیں پڑھتے ہیں، فرض تین، دو سنت، اب اس کے بعد دو نفل اور پھر دو نفل، اور اس میں آدمی صلاۃ الحاجت کی بھی نیت کر لے، شکرانے کی، اور جو ہے صلاۃ نمازوں کی نیت ہو سکتی ہے، توبہ کی نماز کی نیت ہو گئی۔ تو جو آدمی چھ رکعتیں پڑھ لے مغرب کے بعد تو اس کو 12 سال کی عبادت کا ثواب ملتا ہے۔ اوابین، قیام اللیل بھی ہو گیا، رات شروع ہو گئی۔ نماز مغرب پڑھ کر نوافل اوابین سے فارغ ہو کر جن بی بی کی باری ہوتی آپ صلی اللہ علیہ وسلم رات گزارنے وہیں ٹھہر جاتے۔ اکثر تمام ازواج مطہرات اسی گھر میں آ کر جمع ہوتی، مدینہ شریف کی عورتیں بھی جمع ہوتی، یہ وقت عورتوں کو دینی مسائل کی تعلیم فرماتے۔ گویا یہ رات کا مدرسہ، جس میں انتہائی ادب اور پردے کے ساتھ عورتیں علم دین، حسن معاشرت، حسن اخلاق کی باتیں آپ صلی اللہ علیہ وسلم سے سیکھتی۔ یہیں عورتیں اپنی مقدمات پیش کرتی، آپ ان کا فیصلہ فرماتے، وہ اپنی پریشانیاں، شکایتیں، مجبوریاں بیان کرتی، آپ صلی اللہ علیہ وسلم ان کو حل فرماتے۔ اگر کوئی بیعت ہونا چاہتی تو یہیں ان کو بیعت فرماتے، ان کے لیے استغفار فرماتے۔ یہ مدرسہ سیکھنا سکھانا نماز عائشہ تک قائم رہتا، پھر آپ عائشہ کی نماز کو مسجد جاتے، عورتیں اپنے اپنے گھر پر واپس ہو جاتی۔ بعد نماز عائشہ آپ اس رات کی قیامگاہ پر جا کر سو رہتے۔ عائشہ کے بعد بات چیت کرنا آپ پسند نہ فرماتے تھے۔ آپ صلی اللہ علیہ وسلم ہمیشہ داہنی کروٹ سوتے، اکثر داہنا ہاتھ رخسار مبارک کے نیچے رکھ لیتے، چہرہ انور قبلے کی طرف منہ کر کے مسواک اپنے سرہانے ضرور رکھ لیتے۔ اتنی ساری سنتیں اس میں سے معلوم ہو رہی ہیں، نیند سونے کے آداب، نمازوں کے آداب، سوتے وقت سورہ جمعہ، سورہ تغابن، سورہ صف کی تلاوت فرماتے، بیدار ہوتے مسواک کرتے، وضو کرتے، تہجد کی نفلیں پڑھتے، کبھی نفل نماز کے سجدے میں دیر تک دعا مانگتے، پھر آرام فرماتے۔ پھر فجر کی اذان ہوتی تو اٹھتے، حجرہ شریف میں دو رکعت سنت پڑھ کر داہنی کروٹ لیٹ رہتے، پھر مسجد میں تشریف لاتے، باجماعت نماز فجر ادا کرتے. یہ تھے آپ صلی اللہ علیہ وسلم کے روزانہ کے معمول. شیخ لکھتے ہیں، اول تو پانچوں نمازیں خود ہی قدرتی طور پر وقت کی پابندی سکھاتی ہیں. تھوڑی دیر کے بعد اگلی نماز کا وقت آ کر مسلمان کو بتاتا ہے کہ بھائی اتنا وقت گزر گیا، اتنا باقی ہے، جو کام کرنا ہے کر لو. وجہ سے ہمیں اپنے کاموں کا شیڈول گھنٹوں کے حساب سے نہیں بنانا چاہیے، بلکہ کہیں جانا ہے بھائی عصر سے مغرب کے درمیان یہ کام کر لیں گے، بھائی ظہر سے پہلے یہ کام ہو جائے گا، بھائی یہ کام عشاء سے پہلے پورا ہو جائے گا. کہیں گئے باہر تو جتنے بجے فلاں نماز کے وقت واپس آ جانا ہے، وہ نماز جتنے بجے بھی ہو. تو ساری زندگی ٹھکانے پہ آ گئی، نمازیں بھی وقت پر ہو گئی. آپ صلی اللہ علیہ وسلم کی خصوصیت تھی کہ ہر کام کے لیے وقت مقرر فرما لیتے، اس کو پابندی سے کرتے، آپ بہت سے کام کر لیتے. آپ صلی اللہ علیہ وسلم نے کبھی وقت کی کمی اور تنگی کی شکایت نہیں. گھر میں گھر والوں کی خدمت بھی ہو رہی ہے، کوئی ایک بڑھیا بھی چاہتی تو آپ صلی اللہ علیہ وسلم کو راستے میں کہیں روک کر اپنی حاجت وسانے لگتی. اور آپ امام بھی ہیں مسجد میں، آپ خطیب بھی ہیں، آپ جو ہیں سپہ سالار بھی ہیں، آپ بادشاہ بھی ہیں، آپ جو ہیں اللہ کی طرف سے جو ہے امیر ہیں، اور آپ دین کے معلم بھی ہیں، پڑھا رہے ہیں، اور اس کے باوجود جو ہے فجر سے اشراق تک آپ مسجد میں بیٹھ کر ذکر بھی کر رہے ہیں، اپنے صحابہ کے ساتھ بیٹھے ہیں، ان کو سکھا رہے ہیں. تو یہ سارے کام ہمیں حضور صلی اللہ علیہ وسلم کی سیرت سے سیکھنے چاہیے. اتنے مشغول اور مصروف آدمی پھر بھی جب اللہ کا ذکر بھی ہو رہا ہے، دعائیں بھی ہو رہی ہیں، راتوں کو اٹھ کر مانگ رہے ہیں. اللہ تعالیٰ ہمیں حضور صلی اللہ علیہ وسلم کی سنت کا سیکھنے کی توفیق عطا فرمائے. سنت کا ایک سبق پڑھا جائے گا جو اشراق کی نماز اور چاشت کی نماز کے بارے میں ہے. ہماری ایک بڑی خالہ، اللہ تعالیٰ ان کی عمر اور صحت میں برکت دیں، انہوں نے سوال پوچھا ہے، تو ان کے لیے یہ مضمون ہم سب کے فائدے کے لیے ہے، پڑھا جائے گا. یہ فجر کی نماز سے فارغ ہو کر اشراق تک اللہ کے ذکر میں مشغول رہیں. اس میں اعلیٰ درجہ ہے کہ جس جگہ فرض پڑھا ہے وہیں بیٹھا رہے، اور درمیانہ درجہ ہے کہ مسجد میں کسی جگہ بھی بیٹھ جائے، چھوٹا درجہ ہے کہ مسجد سے باہر چلا جائے، لیکن ذکر الہی برابر زبان سے ادا کرتا رہے. اب جو بہنیں ہیں، خواتین گھر میں پڑھتی ہیں، ان کو بھی گھر میں یہ ثواب مل جائے گا. سورج نکلنے کے بعد اس میں جب چمک آ جائے 15-20 منٹ کے بعد دو رکعت نفل پڑھیں تو پورے ایک حج اور ایک عمرے کا ثواب ملتا ہے. اس کو نماز اشراق کہتے ہیں، ایک حج اور ایک عمرے کا ثواب روزانہ. یہ ترمذی شریف کی روایت ہے. ایک روایت بیہقی میں ہے کہ اشراق کے وقت 4 رکعت نفل پڑھے، یعنی 2 اور جمع 2، تو جو آدمی ایسا کرے اس کی کھال کو جہنم کی آگ نہ چھوئے گی. 4 رکعت پڑھ لی. ایک روایت میں ہے کہ صبح کو 4 رکعت پڑھ لے، سارے کام آسان ہو جائیں گے. اس کے بعد چاشت کی نماز، اب ان لوگوں کے لیے جب چھٹیاں ہیں اور ویکینڈ ہے، اور جو لوگ فارغ ہیں اور جو بڑی عمر کے ہیں، جب سورج اور دھوپ میں اور تیزی آ جائے، زوال سے 1 گھنٹے قبل تک، یعنی صبح میں 8-9 بجے 10 بجے، 2 رکعت یا 4 رکعت یا 6 رکعت یا 8 رکعت نفل پڑھیں، اس کو چاشت کی نماز کہتے ہیں، صلاۃ الضحیٰ. چاشت کی صرف 2 رکعت پڑھنے سے آدمی کے بدن میں 360 جوڑ ہیں، سب کا صدقہ ادا ہو جاتا ہے اور تمام گناہ صغیرہ کی مغفرت ہو جاتی ہے. یہ مسلم شریف میں ہے، اگرچہ گناہ سمندر کے جھاگ کے برابر ہوں. یہ ترمذی شریف میں آیا ہے، صلاۃ الضحیٰ کی فضیلت. مسند احمد کی روایت ہے کہ چاشت کی 4 رکعت پڑھنے سے اللہ تعالیٰ دن بھر کے بڑے بڑے کام بندے کے بآسانی پورے کرا دیتے. یعنی سورج نکلنے کے 15-20 منٹ بعد اشراق کے 2 نفل پڑھ لیے، اور اس کے 1 گھنٹے بعد یا ناشتہ وغیرہ کر کے دن کے تھوڑے کام کاج کے بعد ظہر سے 1 گھنٹہ پہلے چاشت کے 2 پڑھ لیے 4 پڑھ لیے، تو یہ ان نمازوں کا وقت ہے. اللہ تعالیٰ ہمیں اپنے وقت کو بہترین اور قیمتی بنانے کی توفیق عطا فرمائے. زیادہ سے زیادہ جو نیکیاں ہمیں مل سکیں، نیکیوں کی دوڑ ہو، اللہ تعالیٰ ہمیں اس میں عمل کی توفیق عطا فرمائے. ہماری بڑی خالہ نے اور بھی کچھ باتیں پوچھی ہیں، سوالات. انہوں نے صلاۃ التسبیح کا طریقہ پوچھا ہے. صلاۃ التسبیح کا مختصر طریقہ یہ ہے کہ 4 رکعت نماز، جیسے 4 سنتیں پڑھی جاتی ہیں، 4 رکعت نماز پڑھی جائے، اور اس میں ہر رکعت میں 75 मरतबा तीसरा कलमा पढ़ा जाए, सुभान अल्लाह, अल्हम्दुलिल्लाह, ला इलाहा इल्लल्लाह, अल्लाहू अकबर, तो एक पूरी नमाज में 300 मरतबा हो जाएंगी, सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर। उसको पढ़ने का तरीका यह है कि सूरह फातिहा पढ़ने से पहले 15 मरतबा ये तस्बीह पढ़ ली जाए, रुकू में जाने से पहले 10 मरतबा, रुकू के अंदर 10 मरतबा, रुकू के बाद 10 मरतबा, पहले सजदे में 10 मरतबा, दो सजदों के बीच में 10 मरतबा और दूसरे सजदे में 10 मरतबा, ये 75 हो गए और चार रिकत में इस तरह 300 हो जाएंगे। तो ये नमाज कोई पढ़ ले तो उसके अगले पिछले सगीरा कबीरा पुराने नए सारे गुनाह माफ़ होने की बशारत है। इतनी बड़ी फजीलत है, उसके बावजूद कोई आदमी इस नमाज को ना पढ़े तो महरूम है, उससे और क्या कहा जा सकता। तो जिसको मौका लगे वो हर हफ्ते पढ़ लें, शबे जुमा और जुमे की रात में पढ़ लें, और मौका लगे तो महीने में एक दफ़ा पढ़ ले आदमी, रमज़ान शरीफ में पढ़ ले। आजकल सर्दियों के दिन है, लंबी लंबी रातें हैं, 14-16 घंटे, आदमी आधा घंटा 15 मिनट इसके लिए भी निकाल सकता है। अल्लाह ताला हमें तौफीक अता फरमाए। एक सवाल उन्होंने पूछा है कि माजूर और बड़ी उम्र के जो लोग हैं वो नमाज बैठ कर पढ़ सकते हैं, तो जिनको खड़े होने की ताकत नहीं है, क़याम खड़े होकर नहीं हो सकता, तो वो कुर्सी पर बैठकर नमाज़ पढ़ सकते हैं, इसमें कोई हर्ज नहीं है। और जो कुर्सी पर भी नहीं बैठ सके, किसी वजह से बिस्तर से उतरने में मुश्किल है, ऐसे माजूर हैं, बीमार हैं, तो वो बिस्तर पर भी बैठकर नमाज़ पढ़ सकते हैं। उसमें बिस्तर मुख्तलिफ़ किस्म के होते हैं, अच्छा तो ये है कि अगर कोई तख्त है, मसहरी लकड़ी की कोई चीज़ है तो उस पर ज़रा सख्त तख्ता होता है, उस पर नमाज़ पढ़ने में आसानी होती है, उस पर चादर बिछा ली कोई चीज़। ये जो बहुत फोम के गद्दे होते हैं या चारपाई है तो उसमें आदमी ऊंचा नीचा होता रहता है, उसमें नमाज में थोड़ा मुश्किल हो जाती है। तो अगर ऐसी कोई सूरत है और कोई चीज़ नहीं मिलती तो कम से कम नमाज की जगह में या सजदे की जगह में थोड़ा यानी सख्त हो वो, कोई ऐसा कोई लकड़ी का तख्ता है जिस पर नमाज आसानी से पढ़ी जा सके। तो नमाज हर हाल में यानी पढ़ी जाए, और जो बहुत ज़्यादा अल्लाह ताला महफूज रखे हमें सब बीमारियों से, अगर ऐसा हो गया कि आदमी उठ भी नहीं सकता और बीमार है तो वो बिस्तर में लेटे लेटे ही पढ़ी जा सकती है इशारों के साथ। तो नमाज हर हाल में यानी पढ़ी जाएगी, जहाँ तक अल्लाह ने होश हवास दिए हैं, नमाज पढ़ें और दुआ करें, और उसमें जो है यानी बैठ कर पढ़ लिए और सिर्फ फ़राइज़ पढ़ लिए और सिर्फ सुन्नत मौक्कदा पढ़ लिए तो अल्लाह ताला ने बहुत गुंजाइश रखी है। अल्लाह ताला हम सबको नमाजों को कबूल फरमाए, आमीन। हमारी अम्मा जी ने पूछा है कि शुक्र अल्लाह का कैसे अदा किया जाए, ये हम सबके फ़ायदे के लिए बात है और नसीहत है कि अल्लाह का शुक्र करने के बहुत सारे कलमात हैं, अल्हम्दुलिल्लाह, अल्लाहुम्मा लकल हम्द, लका शुक्र। और असल जो शुक्र है वो दिल से है कि आदमी एहसान माने कि या अल्लाह हम किसी चीज़ के मुस्तहिक नहीं थे, दुनिया में करोड़ों अरबों लोग आए, अल्लाह ने ख़ास हमारे ऊपर फ़जल फरमाया, रहमत अता फरमाई, हम इसके मुस्तहिक नहीं थे, जो मिला उस पर खुश होगा, छोटी चीज़ मिल गई उस पर भी खुश, बड़ी चीज़ मिल गई उस पर भी खुश, क्योंकि वो मान रहा है कि मेरा कोई हक़ तो था नहीं, कोई क्वालिफ़िकेशन नहीं थी, जो अल्लाह ने दिया है उनकी मेहरबानी है, खालिक का शुक्र हो रहा है। कुरान शरीफ में आयत है फ़त्तक़ुल्लाह लअल्लकुम तशकुरून, इसमें इशारा किया गया, बुजुर्गान फरमाते हैं कि असल जो शुक्र है वो तक़वा है, सर से पैर तक हम जो नेमतें मिली हैं, कान, आँख, ज़बान, हाथ, पाँव, सर, पैर, ये सब अल्लाह की मर्ज़ी के मुताबिक इस्तेमाल हो, कोई गुनाह ना हो, कुछ हो जाए गलती तो इस्तिग़फ़ार हो, तौबा हो, बस ये शुक्र हो गया, बेहतरीन आला शुक्र हो गया। अल्लाह ताला हम सबको शुक्र की तौफीक अता फरमाए, आमीन। अब एक सबक कुछ काम करने के पढ़े गए कि ये अल्लाह का जिक्र करें, अब कुछ काम पढ़े जाएंगे नहीं करने के, ज़बान की हिफाजत के, कि भाई नेकियों को बर्बाद होने से कैसे बचाया जाए, कि शैतान ईमान का चोर है, नेकियों का चोर है, शैतान को किस तरह काबू में किया जाए, तो ये सबक पढ़ा जाएगा, ज़बान की हिफाजत, इसको हम सब गौर से सुने, अल्लाह ताला हमें ज़बान की हिफाजत की तौफीक अता फरमाए। ताऊस रहमतुल्लाह अलैह ने फरमाया कि मेरी ज़बान दरिंदा है, अगर उसे छोड़ दूंगा तो मुझे खा जाएगा। हसन रहमतुल्लाह अलैह ने फरमाया, वो आदमी अपने दीन में अक्लमंद नहीं है जो अपनी ज़बान को महफूज नहीं रखता। एक शेख ने फरमाया कि तुमको अगर अपनी बातों की किताबत के लिए कागज़ खरीदने पड़ते तो उसकी कीमत की बोझ की वजह से ज़्यादा बोलने से रुक जाते। बुजुर्ग थे रबी बिन खसीम रहमतुल्लाह अलैह, 20 साल तक दुनिया की कोई बात नहीं की। जब कोई बात करते तो एक दवात कलम और कागज़ अपने पास रख लेते, जो भी बात करते उसको लिख लेते, या तुम ये बोले डायरी में लिख लिया। शाम को अपने नफ्स से हिसाब लेते कि फलां बात किस ज़रूरत से कही और बकदरे ज़रूरत कही या ज़्यादा कही। रोज़ाना शाम को अपना नामा अमाल ज़बान का खोल कर हिसाब लेते, मियाँ ये क्यों कहा था तुमने। एक बुज़ुर्ग किसी के घर पर आ गए पूछने के लिए, फलां साहब हैं? इन्हें कहा नहीं है, सो रहे हैं। बुज़ुर्ग के मुँह से निकल गया कि क्या सोने का क्या वक्त है। फिर उनको ख्याल हुआ कि अरे मैं क्या कह दिया, अस्तग़फ़िरुल्लाह। जाके पूरे दिन अपने को मलामत करते रहे कि भाई लोगों किसी का अगर है कोई वक्त तो तुझे उससे क्या, किसी के सोने का क्या वक्त। हदीस शरीफ में आया कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने जबान के बारे में इरशाद फरमाया कि इसका जिस्म तो छोटा सा है मगर जुर्म बड़े बड़े करती है, जुर्मुहु सगीर व जुर्मुहु कबीर। अल्लाह, आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में बताया जाता है कि आप कम गो और ज़्यादातर खामोश रहने वाले। इमाम अबू हनीफा रहमतुल्लाह अलैह के बारे में कहा जाता है कि अपनी अंगूठी पर उन्होंने ये कौल लिखवाया हुआ था कि नेक बात कहो वरना खामोश रहो, नेक बात कहो वरना खामोश रहो। एक मरतबा दो तालिब इल्म, दो आदमी दीन सीखने के लिए सैकड़ों मील का सफ़र तय करके बल्ख से दिल्ली पहुँचे, निज़ामुद्दीन औलिया रहमतुल्लाह अलैह से सीखने के लिए। वो ज़माने दूर के शहर से सीखने के लिए शेख के पास आए, लंबा सफ़र किया होगा, उस ज़माने में ना ट्रेन थी और ना जहाज़ थे, किस किस तरह से चढ़कर हफ्तों महीनों में पहुँचे होंगे। यहाँ से सीखने गए कि जब कोई जान पहचान के और दोस्त वगैरह होते हैं ना मिल के जाते हैं तो क्या चीज़ में ज़रा तवज्जो की ज़रूरत है। पहुँच गए दोनों और नमाज का वक्त था तो हज़रत की मस्जिद में उनकी हाज़री से पहले जाने से पहले वज़ू को गए तो वज़ू के हौज पर बैठ गए। दोनों दोस्त हैं सफ़र से आए तो दोनों में बहस छिड़ गई कि ये वाला हौज बड़ा है या हमारे शहर में बल्ख का हौज बड़ा है। बहुत देर तक, चूँकि तालिब इल्म थे उनके होते हैं कि वो दलाइल पेश करते हैं, मियाँ ये ऐसा है, जैसे मस्जिदों के बाहर लोग घंटों बातें करते रहते हैं ये ऐसा है वैसा है, चूर आता रहता है, अंदर दुआएँ हो रही हैं लोग बाहर खड़े, पता नहीं क्या बात। गर्मियों में रात के 12-12 बजे तक लोग मस्जिद के बाहर खड़े होते हैं, पता नहीं क्या बात। तो ये दोनों जो है दलाइल पेश करने लगे, मियाँ ये हौज बड़ा है, लेकिन तुम क्या जानो वो वाला बड़ा। शेख को इतला हो गई कि दो आदमी सीखने आए थे इल्म दीन और ये इन बातों में लगे हुए। दोनों ने नमाज पढ़ी, उसके बाद हाजिर हुए उस्ताद की खिदमत में, हम सीखने को आए, हमारा दाखिला हो जाए, आप हम आपकी मजलिस में सीखेंगे। शेख ने पूछा कि तुमने क्या फैसला किया कि कौन सा हौज बड़ा है। दोनों खामोश रहे तो बुजुर्ग ने फरमाया कि जाओ तुम्हारा इलाज ये है कि तुम अपने शहर वापस जाओ, पहले दोनों हौज को नापो, वाकई में लंबी किसी तरीके से नापो, पैमाइश करो, फैसला करो कि दोनों में से कौन सा बड़ा है, उसके बाद आगे बात होगी, पढ़ाई लिखाई बाद में होगी। इस तरह बुजुर्गान इस्लाह फरमाया करते थे पहले ज़माने में, बुजुर्गान इस्लाह फरमाया करते थे। वह इकराम मुस्लिम का एक सबक, अक्सर बातें ये होती हैं कि आदमी अपने आप को कुछ समझने लगता है और दूसरों के ऊपर कोई ऐसी तहसीर, कोई बात, कोई कमेंट, कोई चीज़ कहने लगता है। दुनिया में 50,000 बातें हैं, अखबार हैं, चीज़ें हैं। अब नेक बंदों की शान है कि वो लख बेकार बातों से अपने आप को बचा के निकल जाते, और जिसको वक्त ज़ाया करना हो तो वो हर बात पर तबसरा, हर बात पर एक दास्तान निकाल दी उसने, अब उसमें नेकियां बर्बाद, गुनाह ला दी। मुसलमान की मदद को चलना 10 साल एतकाफ का सवाब मिलता है, ये मुसलमान का मुकाम है। बीमार की आयादत को जाना 70,000 फरिश्ते दुआ करते हैं। मुसलमान से मुलाकात के लिए जाना अल्लाह के लिए, कोई भाई अपने भाई से मिलने गया है तो जन्नत में महल दिया जाता है उसको। बेवा मिस्कीन की खबरगिरी करना, दिन भर रोज़ा रात भर नमाज पढ़ने का सवाब मिलेगा। वालदैन की तरफ नज़र रहमत से देखना, एक हज और उमरे का सवाब मिलेगा। शौहर और बीवी एक दूसरे को रहमत और मोहब्बत से देखते हैं तो अल्लाह ताला दोनों को रहमत से देखते हैं। मुसलमान के लिए जो दुआ करेगा तो फरिश्ता आपके लिए दुआ करेगा। मुसलमान के जनाजे के साथ जाना तो एक पहाड़ के बराबर सवाब मिलेगा। ये मुसलमान का मुकाम है। एक भाई का दूसरे भाई के लिए मुस्कुरा देना भी सदका है। अब अगर मुसलमान का एहतराम नहीं किया, और यहीं से जो है जबान का फिसलना शुरू होता है कि मुसलमान की गीबत मुर्दा गोश्त खाने के बराबर। जो मुसलमान के ऐब के पीछे पड़ेगा अल्लाह ताला उसको रुसवा कर सकते हैं, जो मुसलमान का हक दबा लेगा उसको कयामत में अपनी मकबूल नेकियां देनी पड़ेंगी, नमाज रोज़ा हज का सवाब उसको देना पड़ेगा। मुसलमान से किसी ने 1 साल बातचीत बंद कर दी तो ऐसा गुनाह होगा जैसा उसको मार ही डाला। मार डालने का जितना गुनाह है, अब दो खानदानों में दो घरों में बातचीत बंद है, रिश्तेदार हैं, ऐसा गुनाह हुआ कि मार ही डाला बेचारे को। दिल आजारी करना बहुत गुनाह है। जबान की आफतें, झूठ, गीबत, चुगली, बोहतान, लड़ाई झगड़ा, फजूल गुफ्तगू, अब उसमें जिक्र का सवाब जाता रहा और हीरे मोती की जगह अंगारे ले लिए। भाई कैसा ही गुनहगार हो, गुनहगार से नफरत हो मगर आदमी से नफरत नहीं हो। मुसलमान है, कलमा गो है, रिश्तेदार है, पड़ोसी है, उसके लिए दुआ की जाए, अल्लाह आपकी मग़फ़रत अता करे, अल्लाह ताला आपको जन्नतुल फ़िरदौस में जगह दे, अल्लाह आपके मकासिद हसना में कामयाबी अता फरमाए, अल्लाह आपके बच्चों को नेक बनाए, अल्लाह आपको सेहत आफियत बनाए। किसके लिए दुआ हो रही है? जिनके लिए दिल में ज़रा बुरा ख्याल है उनके लिए बड़बड़ के दुआएँ हो रही हैं, तब दिल साफ़ होगा। सिला रहमी हो, अच्छा गुमान हो, मखलूक की खैरख्वाही हो, से अल्लाह की रहमत और बरकत आती है। इसी तरह से घर में घरों के झगड़े ख़त्म करने का तरीका, आदमी सोचे मैं तो खादिम हूँ, घर वालों का भी खादिम हूँ, बच्चों का भी खादिम हूँ। सड़क पर गाड़ियाँ बाहमी इत्तफाक से चलती हैं, अगर एक गाड़ी बहुत तेज लहराती हुई जा रही है बाकी सारी गाड़ियाँ दुबक जाएंगी, बिल्कुल आहिस्ता हो जाएंगी ताकि जाने दो भाई इसको। अगर दूसरी गाड़ी भी तेज चलाए तो क्या होगा? हादसा होगा। यहाँ से बुजुर्ग फरमाते हैं कि घर में एक वक्त में एक से ज्यादा आदमी गुस्सा नहीं करे। अगर घर में है मियाँ बीवी हैं तो दोनों अगर एक वक्त में गुस्सा हो गए, अब जो है वो घर का जो है बहुत नुकसान हो जाएगा। इसलिए एक आदमी ने गुस्सा है तो दूसरा उस वक्त दुबक जाए, कोई बात नहीं, कोई बात नहीं। गुस्से का इलाज खामोशी, आउज़ु बिल्ला पढ़ ले, वहाँ से हट जाए, वजू कर ले, ठंडा पानी पी ले, आदमी कहीं और जाके बैठ जाए, लेट जाए, जिक्र करे, कोई अच्छी किताब पढ़े, अपने दिमाग को किसी और तरफ लगा दे। हमारा मुकाबला कोई दूसरे आदमी से नहीं है, असल में मुकाबला शैतान और नफ्स से है। असल दुश्मन को पहचानना है, ये वो आदमी नहीं जो बोल रहा सामने, वो शैतान कोई बात डाल दिया दिल में। शैतान किस बात से खुश होगा? भाई शैतान रोजाना अपने चीलों को जमा करता है, पूछता है कहाँ कहाँ गश्त किया, क्या क्या किया। कोई कहता है मैं कोई मस्जिद जा रहा था, उसको मैंने खेलने भेज दिया, खुश हो जाता है। कोई कहता मैं कोई आदमी जो है अलार्म बजा मैंने बंद करवा दिया और नमाज में नहीं उठा और खुश हो गया शैतान। कोई आदमी कहता है मैंने जो है घर में झगड़ा डाल दिया और शैतान उसको जो है गले लगा देता है कि तुमने बहुत अच्छा काम किया। तो हमें शैतान को शिकस्त देनी है। जिस जगह बर्तन हो वो टकराते हैं, आवाज़ होती है, इख्तलाफ हर जगह हो सकता है, आदमी की शख्सियत अलग अलग होती है। तो दूसरों के ज़ौक़ का और मिजाज का ख्याल करें और इकराम और दुआ और खिदमत से उसका दिल जीतें। फिर आदमी देखे कि घर वालों ने इतने साल हा साल खिदमत की है, इतने घंटे दिनों का हिसाब लगाए, तो थोड़ा सा उनको नाज करने का हक। अल्लाह अकबर। हर सांस कीमती है, सोने का सिक्का है। अब आदमी उसमें मोहब्बत, इकराम, खिदमत, माफ़ी, दरगुजर, तिलावत, इबादत, खिदमत, इसमें जन्नत के महलात मिल रहे हैं। दूसरे आदमी की भी इसलाह हो जाएगी, एक दिन वो बहुत खुश होंगे आपने इतने अच्छे से रखा। लड़ाई झगड़ा, शोर हंगामा, जबान दराजी, फजूल गोई, गप बाजी, एक ही बर्बाद गुना लाजिम। आदमी को कुछ ना समझ आए, परेशान है, तो ये सोचेगा भाई दुनिया की उम्र कितनी है। आपकी उम्र नहीं पूछ रहे, दुनिया की कितनी उम्र है? 5,000 साल, 10,000 साल, बस। कयामत के एक दिन की कितनी उम्र है? एक दिन 50,000 साल का। एक बुजुर्ग फरमाने लगे कि वो आदमी कैसा बेवकूफ होगा, भाई दिन के एक हिस्से में थोड़ी सी मेहनत कर ले, सबर कर ले थोड़ा, और पूरे दिन ऐश आराम से रहे, पूरे दिन ऐश आराम से रहे, दिन के सिर्फ 1 घंटे में सबर कर ले। मखलूक पे जिसकी नज़र होगी वो धोखा खाएगा, और जिसकी अल्लाह पे नज़र होगी वो कामयाब हो जाएगा। अल्लाह ताला हमें ज़बान की हिफाजत की तौफीक अता फरमाए। इमाम गजाली रहमतुल्लाह अलैह ने अपने शागिर्द को जो नए आलिम बने थे उनको ख़त लिखा, मैं लिखा उनको, बेटा तुमने पूछा है कि इखलास किसको कहते हैं, اخلاص یہ ہے کہ تمہارے سارے کام اللہ کے واسطے ہوں، مخلوق کی طرف اور مخلوق کی تعریف کی طرف ذرا بھی مائل نہ ہو، اور ان کی ناپسندیدگی سے تمہارے دل میں کچھ برا خیال نہ پیدا ہو۔ سنو بیٹا، ریا یعنی شو آف مخلوق کو مؤثر اور بڑا سمجھنے سے پیدا ہوتی ہے، اس کا علاج یہ ہے۔ یہ بہت اہم بات ہے، اس سے ہمیں یقین درست ہو جائے تو ہمارے سارے مسئلے درست ہو جائیں۔ امام غزالی رحمۃ اللہ نے فرمایا کہ تم تمام عالم کو اللہ کے ہاتھ میں مسخر مجبور جمادات کی طرح سمجھو، اینٹ پتھر کی طرح سمجھو۔ جس طرح کوئی مخلوق اینٹ پتھر تم کو اپنے ارادے اختیار سے کوئی آرام اور تکلیف نہیں پہنچا سکتے، اس طرح کوئی مخلوق اپنے ارادے اور اختیار سے تم کو نہ نقصان پہنچا سکتی ہے نہ نفع پہنچا سکتی ہے۔ جب تک تم مخلوق کو قادر اور مراد سمجھتے رہو گے، ریا کے مرض سے کبھی نجات نہیں پا سکتے۔ جب بھی مخلوق کو مؤثر سمجھے گا، آدمی شو آف میں، اب دل کی بیماری ہے، مخلوق کے ہاتھ میں کچھ نہیں ہے، اللہ کے پاس سب کچھ ہے۔ مخلوق سے شکایت ہو یا خوش آمد ہو، ہوگا وہی جو اللہ کو منظور ہے۔ اللہ سے مانگو تو سارا وقت عبادت میں لکھا جائے گا، موت، زندگی، خوشی، غم، بیماری، صحت، کامیابی، ناکامی، سب اللہ کے قبضے میں ہے۔ دنیا میں جو ہو رہا ہے، جو ہوگا، جو آئندہ ہوگا، سب اللہ کے قبضے میں ہے۔ یقین درست ہو جائے، اب سارا دین اب آدمی کے دل میں آتا چلا جائے گا، آتا چلا جائے گا۔ فضائل ایمان میں سے ایک سبق پڑھا جائے گا، حافظ ابن حجر نے منبہات اپنی کتاب میں لکھا ہے کہ شیطان پانچ وجہ سے بدبخت ہوا۔ اس نے اپنے گناہ کا اقرار نہیں کیا، نہ ہی اس پر نادم ہوا، نہ ہی اس نے اپنے نفس کو ملامت کی، اور نہ ہی توبہ کا ارادہ کیا۔ شیطان نے اس وجہ سے بدبخت ہوا اور اللہ کی رحمت سے ناامید ہو گیا۔ آدم علیہ السلام، ان سے بھی غلطی ہوئی تھی، لیکن پانچ وجہ سے وہ خوشبخت ہو گئے، اچھے ہو گئے۔ اپنی غلطی کو مان لیا، اس پر نادم ہو گئے، اپنے نفس کو ملامت کر لی، توبہ میں جلدی کر لی، اور اللہ کی رحمت سے ناامید نہیں۔ شیطان پانچ وجہ سے بدبخت ہو گیا، آدم علیہ السلام پانچ وجہ سے خوشبخت ہو گئے۔ وہ آدمی توبہ کر لے، اللہ کے پاس جانا ہے، اللہ کے پاس حساب ہوگا، اللہ خوش ہو جائیں گے، جنت الفردوس عطا فرمائیں گے۔ ابن عمر رضی اللہ عنہ سے روایت ہے، رسول صلی اللہ علیہ وسلم نے فرمایا، اہل جنت میں سب سے کم درجے والا آدمی وہ ہوگا جو اپنی باغات، بیویوں، نعمتوں، خدمت گاروں اور اپنے بیٹھنے کے تخت اور کرسی پر نظر کرے گا، جو 1000 برس مسافت کے بقدر رقبے میں پھیلے ہوئے ہوں گے۔ یعنی جنت کی لامحدود وسعت میں چھوٹے سے چھوٹے درجے کا آدمی اتنا نوازا جائے گا کہ اس کی ملک میں چیزیں 1000 برس کی مسافت کے بقدر پھیلی ہوئی ہوں گی، اور وہ اپنی چیزوں کو دیکھ کے خوش ہوتا رہے گا۔ آدمی یہاں شہر میں ایک مینار ہے، اسپیس نیڈل، اس میں چڑھ جاتا ہے تو اس میں کتبے لگے ہوئے ہیں، بھائی جاپان 6000 میل دور، فلاں شہر اتنے ہزار میل دور، یہ تو میل دور ہے۔ آدمی جنت میں چڑھ کر دیکھ رہا ہے اپنی جنت، تو کہہ رہے ہیں کہ صاحب آپ کی یہ اتنا لمبا ہے کہ آپ کو 1000 سال وہاں جانے میں لگیں گے، آپ کی جنت ہے، آپ کا ملک ہے۔ یہ سب سے چھوٹے درجے کے آدمی کو ملے گا، جنت کی طرف آدمی دوڑے۔ جو آدمی جب دنیا سے جانے لگتا ہے، اگر ایمان والا ہے، نیک آدمی ہے، اس کے پاس فرشتے آتے ہیں، نیک اور صالح آدمی کے پاس آ کر رحمت کے فرشتے کہتے ہیں کہ اے پاک جان جو پاک بدن میں تھی، اس حال میں نکلیے کہ اللہ اور مخلوق کے نزدیک آپ کی تعریف کی گئی ہے، اور آپ کو خوشخبری ہو ہمیشہ راحت اور سکون کی، جنت کے پاک رزق کی، اور اللہ سے ملاقات کی جو آپ پر غضبناک نہیں ہے۔ فرشتے برابر یہ کہتے رہتے ہیں، یہاں تک کہ روح خوشی خوشی باہر نکل آتی ہے۔ فرشتے اسے آسمان کی طرف لے جاتے ہیں، آسمان کا دروازہ اس کے لیے کھول دیا جاتا ہے، اور آسمان کے دربان پوچھتے ہیں کون شخص ہے، پھر لے جانے والے کہتے ہیں کہ فلاں شخص کی روح ہے۔ پس کہا جاتا ہے کہ آفرین ہو اے جان پاک جو پاک بدن میں تھی، اور آسمان میں داخل ہو اس حال میں کہ تمہاری تعریف کی گئی، اور خوشخبری ہو تجھے راحت کی، پاک رزق کی، اور اللہ سے ملاقات کی جو غضبناک نہیں ہے۔ روح سے برابر یہی بات کہی جاتی ہے، یہاں تک کہ وہ اس آسمان پہ پہنچ جاتی ہے جہاں اللہ رب العزت موجود ہے۔ नेक आदमी का इकराम, हर हर आसमान पे इकराम, हर आसमान पे इकराम अल्लाह। अबू हुरैरा रदी अल्लाह से रवायत है, रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अल्लाह ताला फरमाते हैं कि मैंने अपने नेक बंदों के लिए वो चीज़ तैयार कर रखी है कि आज तक न किसी आँख ने उस चीज़ को देखा, न किसी कान ने सुना, न किसी के दिल में उसका तसव्वुर तक आया। और फिर अगर तुम इस बात की तस्दीक चाहो तो ये आयत पढ़ो, फला तअलमु नफ्सुम मा उख्फिया लहुम मिन कुर्रति अयुन, सूरह सजदा की आयत है। कोई शख्स भी नहीं जानता कि उनके लिए क्या चीज़ छुपा कर रखी गई है जो आँख की ठंडक का सबब है। उबादा बिन सामद रदी अल्लाह अन्हु फरमाते हैं, रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जन्नत में 100 दर्जे हैं, हर 2 दर्जों के दरमियान इतना फासला है जितना आसमान और ज़मीन के दरमियान है, और जन्नतुल फिरदौस अपने दर्जात की बुलंदी के एतबार से सब जन्नतों से आला और बरतर है, और उसी फिरदौस से बहिश्त की जन्नत की चारों नहरें निकलती हैं, और फिरदौस ही के ऊपर अल्लाह का अर्श है। जब तुम अल्लाह से जन्नत मांगो तो जन्नतुल फिरदौस मांगो। अल्लाह ताला हमें आपको सारी उम्मत को जन्नतुल फिरदौस अता फरमा दे, आमीन। शेख ने किसी वक्त आदमी सोचे कि भाई आखिर को मुझे जाना है, फिर शेख ने एक नज़म लिखी जो दुनिया की मोहब्बत निकालने के लिए आदमी कभी कभी पढ़ ले और सोच ले। मैं लिखा, कसर आली शान भी बनवाया तो क्या, दबदबा भी अपना दिखलाया तो क्या, एक दिन मरना है आखिर मौत है, कर ले जो करना है आखिर मौत है, तुझको गाफिल फिक्र उकबा कुछ नहीं, खा न धोखा आयश दुनिया कुछ नहीं, जिंदगी चंद रोज़ा कुछ नहीं, कुछ नहीं उसका भरोसा कुछ नहीं, एक दिन मरना है आखिर मौत है, कर ले जो करना है आखिर मौत है। फिर फरमाते हैं, दार फानी की सजावट पर न जा, नेकियों से अपना असली घर सजा, फिर वहाँ बस चैन की बंसी बजा। दुनिया में ये तो एक इम्तहान गाह है, वहाँ जब नामा अमाल मिल जाए, अब आदमी उछलता रहे, खुश होता रहे, सबको दिखाता रहे, बातें करता रहे, वहाँ कोई हिसाब नहीं, आदमी खुश होता रहे, खुश होने की जगह वहाँ पे। यहाँ पर आदमी काम करने के लिए आया है, अल्लाह ताला हम सबको काम करने की तौफीक अता फरमाए। तौबा के बारे में कुछ मजामीन पढ़े जाएंगे, बहुत अच्छी किताब है, गुनाहों का कफ़ारा और मग़फ़िरत के असबाब। जो आदमी परेशान है, डिप्रेशन है, उदास हैं, उनको इस तरह के मजामीन ज़रूर पढ़ने चाहिए। अल्लाह, ये हदीस कुदसी है, यानी अल्लाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि अल्लाह ताला ने इरशाद फरमाया, अल्लाह ताला ने फरमाया कि मैं अपने मोमिन बंदे बंदी को किसी मर्ज या बीमारी में मुबतला करता हूँ, फिर वो मेरी तारीफ़ करता है, मेरे इब्तला पर सब्र करता है, तो वो अपने बिस्तर से गुनाहों से ऐसा पाक होकर उठता है जैसा अपने पैदाइश के दिन गुनाहों से पाक था। और अल्लाह ताला किरामन कातबीन से फरमाते हैं, मैंने इस बंदे को बीमारी में क़ैद कर दिया और आजमाइश में मुबतला कर दिया, जो सवाब सेहत के दिनों में लिखा करते थे उसको बाकी रखो। जो सवाब सेहत के दिनों में लिखते थे कि ये आदमी इतना इतना नफलें पढ़ता था, इतनी जिक्र तिलावत करता था, वो सब लिखो इसके लिए। अल्लाह ताला ने इरशाद फरमाया कि जिस आदमी ने यकीन कर लिया कि मैं गुनाहों की मग़फ़िरत पर क़ादिर हूँ तो मैं उसकी मग़फ़िरत कर दूंगा, मुझे कोई परवाह नहीं जब तक मेरे साथ शिर्क ना करे। अल्लाह ताला ने फरमाया, मैं बहुत ही करीम हूँ, बहुत ही अज़ीम हूँ, माफ़ करने के लिहाज से मुसलमान बंदे की दुनिया में सत्तारी की फिर ऐब पोशी के बाद उसको रुसवा कर दूँ, यानी ऐसा कैसे होगा। जब तक बंदा मुझसे मग़फ़िरत तलब करता रहता है मैं भी उसको माफ़ करता रहता हूँ। अल्लाह ताला ने फरमाया, इबन आदम तूने जब भी मुझे पुकारा और मुझसे मग़फ़िरत की उम्मीद रखी, मैं मग़फ़िरत कर दूँगा जो भी तेरे गुनाह हो, और मुझे किसी की परवाह नहीं। इब्ने आदम, अगर तेरे गुनाह आसमान के उफ़ तक पहुंच जाएं, फिर तू मुझसे मग़फ़िरत का तालिब हो तो मग़फ़िरत कर दूंगा, मुझे किसी की परवाह नहीं। इब्ने आदम, अगर तू ज़मीन के बराबर गुनाह लेके मेरे पास आया, फिर तूने इस हाल में मुलाकात की कि मेरे साथ किसी को शरीक नहीं ठहराता था, तो मैं तेरे पास ज़मीन के बराबर मग़फ़िरत लेकर आऊँगा। बशारत है। अगली हदीस शरीफ में इसका तर्जुमा है, अल्लाह ताला का इरशाद है, यानी ये हदीस कुदसी है जो हदीस में आई कि अल्लाह ताला इस तरह फरमाते हैं, इब्ने आदम 3 बातें हैं, एक मेरे लिए और एक तेरे लिए, जो मेरे लिए है वो ये है कि तू इस तरह इबादत कर कि मेरे साथ किसी को शरीक न ठहरा। जो तेरे लिए है वो ये है कि जो भी अमल करेगा भला या बुरा मैं उसका बदला दूंगा, फिर मैं अगर माफ़ कर दूं तो मैं गफूर रहीम हूँ। और जो बात तुम्हारे और मेरे दरमियान मुश्तरक है वो ये है कि दुआ और सवाल की जिम्मेदारी तुम्हारी है और अता और कबूलियत की जिम्मेदारी मुझ पर। दुआ और सवाल बंदा करे और अता और कबूलियत अल्लाह सुबहानहु व तआला की तरफ। अबू हुरैरा रज़ियल्लाहु अन्हु फरमाते हैं, रसूल सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि जो आदमी एक रात बीमार रहा फिर उस पर सब्र किए रहा और अल्लाह से राजी रहा तो अपने गुनाहों से इस तरह निकल जाएगा जैसा माँ से पैदाइश के दिन था। अगली रवायत में है कि एक रात के बुखार से 1 साल के गुनाह माफ हो जाते। एक रवायत में है कि बीमार आदमी की खताएं ऐसी गिरती हैं जैसे दरख्त से पत्ते झड़ते हैं। एक जगह फरमाया कि इब्ने अब्बास रजी अल्लाह अन्हु से रवायत है, रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुसाफिर आदमी जब बीमार हो जाए, एक आदमी है कोई उसका देखने वाला नहीं है, पुरसान हाल नहीं, बेचारा अकेला कहीं सफर में है, बीमार हो गया आदमी, बीमार हो गया मुसाफिर, अपने दाएं बाएं और आगे पीछे देखने लगा, कोई भी उसको पहचान का आदमी नजर नहीं आया, तो अल्लाह ताला उसके पिछले गुनाहों को माफ कर देते, अल्लाह ताला उसके पिछले गुनाहों को माफ कर देते। बंदा जब बीमार होता है तो बाएं तरफ वाले फरिश्ते से कहा जाता है कि अपना कलम रोक लो, यानी बुराइयां मत लिखो, और दाएं वाले फरिश्ते से कहा जाता है कि जो अमल ये किया करता था उससे बढ़िया लिखो, उससे अच्छा लिखो, क्योंकि मैं इसको ज्यादा जानता हूँ और मैंने ही इसको इस मर्ज में कैद कर दिया कि अब ये अमल करने की इस्तेदाद नहीं रखता। भाई अल्लाह ताला इतने करीम, इतने करीम। इब्ने मसूद रजी अल्लाह अन्हु हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद नकल करते हैं, ताज्जुब है मोमिन पर और बीमारी से उसकी घबराहट पर, अगर उसको मालूम हो जाता कि बीमारी में क्या कुछ उसके लिए इनाम है तो जिंदगी भर बीमार रहना पसंद करता। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने अपना सर में मुबारक आसमान की तरफ उठाया, फिर आप हंस दिए, अर्ज किया गया या रसूल अल्लाह आप किस लिए हंसे, आपने अपना सर आसमान की तरफ उठाया। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मुझे उन दो फरिश्तों को देखकर ताज्जुब हुआ जो बंदे को उसकी नमाज पढ़ने की जगह में तलाश कर रहे थे, ये बंदा कहाँ गया, फरिश्ते ढूंढते हैं ऐसे बंदों को। दो फरिश्तों को देखकर ताज्जुब हुआ जो बंदे को उसकी नमाज पढ़ने की जगह में तलाश कर रहे थे, फिर उसको नहीं पाया। फिर दोनों फरिश्ते अल्लाह ताला की दरबार में लौट गए, अर्ज करने लगे, ऐ हमारे रब, आपका फलां बंदा दिन रात में जो अमल किया करता था हम उसको लिख लिया करते थे, बस हम देखते हैं कि आपने बीमारी की रस्सी में उसको बांध दिया, बीमार हो गया। अल्लाह ताला फरमाते हैं, मेरा बंदा रात दिन में जो भी अमल किया करता था वो सब लिख दो और उसमें से कुछ कम न करना, जो कुछ अमल वो पहले करता था उसको उसका अजर मिलेगा, और मैंने जो उसको रोक दिया कि वो बीमार हो गया उसका अजर सवाब मुझ पर है। बीमारी का सवाब अलग और जो अमल किया करता था उसका सवाब अलग। और आदमी जब तक जवान है, सेहतमंद है, खूब अमल कर ले, बाद में उसके पुराने रिकॉर्ड पे उसको और मिलता रहेगा, और मिलता रहेगा। अल्लाह के यहाँ देने में कमी नहीं है, लेने वाला होना चाहिए, लेने वाला होना चाहिए। अल्लाह अकबर। तो भाई हम सब तौबा कर लें अपने गुनाहों से और अल्लाह की बारगाह में अर्ज करें। एक गुनाह में नाउमीदी की खासियत है, सारा डिप्रेशन, सुस्ती, उदासी की एक वजह गुनाह। मोमिन गुनाहों से ऐसा भागे जैसे सांप बिच्छू से भागते हैं। किसी से गुनाह हो जाए छोटा बड़ा, ऐसा समझे कि पहाड़ मेरे ऊपर आ गया, किस तरह मेरी तौबा हो, आदमी परेशान है किस तरह मेरी तौबा, पछताता है, रोता है, गिड़गिड़ाता है, आजजी शर्मिंदगी से तौबा करता है और बख्शवा लेता है। शैतान को दुश्मन जानिए और नफ्स पर कभी भरोसा नहीं कीजिए, अच्छे खासे नेक आदमी को बेवकूफ़ बना के गुनाह में फंसा देता है। आए उसने फिर धोखा दे दिया, आज फिर जीत गया, मगर अब हम शैतान को शिकस्त देंगे, आदमी दोबारा आ जाए पहलवान की तरह, अब आइंदा शैतान को शिकस्त देंगे, तो ज़िंदगी भर ये कुश्ती होती रहेगी, अल्लाह की तौफीक से आखिर में कामयाब हो जाएगा। लोग समझते हैं किसी ने बंदिश करा दी है, जादू टोना हो गया है, दूसरों से बदगुमानी हो गई, बदशगुनी हो गई, ये सब कुछ नहीं, अल्लाह से इस्तग़फ़ार करें, अपने मामूलात पढ़ें, नेकियों पर आ जाएं, तो भाई अल्लाह ताला हमें हम सबको नेक अमल की तौफीक अता फरमाए। अब दुआ होगी, दुआ से पहले दरूद शरीफ पढ़ लीजिए और अपनी हाजात, अपनी चीज़ें अल्लाह से मांगते रहिए। अल्लाह ताला इस बाबरकत मजलिस में जो भी नेक लोग हैं, दूर दूर से आए हैं, हमारे बुज़ुर्ग हैं, हमारी माएँ हैं, اللہ تعالیٰ ان کے صدقے، ان کے صلے میں ہم سب کی دعائیں قبول فرمائے، آمین. بسم اللہ الرحمن الرحیم. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. يا الله يا رحمن يا كريم يا ذا الجلال والإكرام يا حي يا قيوم. يا الله پوری امت کی مغفرت فرما دیجئے، يا الله پوری امت کو بخش دیجئے، یا اللہ امت میں جو جو لوگ بیمار ہیں ان کو مکمل شفا عطا فرمائیے، یا اللہ پوری امت میں جو لوگ تنگ دست ہیں یا اللہ آسان رزق عطا فرمائیے، یا اللہ جو لوگ پریشان حال ہیں ان کی پریشانی کو دور فرمائیے، یا اللہ جو لوگ علم دین سیکھ رہے ہیں ان کو نفع دینے والا علم برکتیں عطا فرمائیے، قرآن حدیث کا علم عطا فرمائیے، یا اللہ پوری امت کو خوف سے دشمنوں سے امن عطا فرمائیے، یا اللہ امت کی پریشانی کو خوشی سے بدل دیجئے، یا اللہ امت کی بے عزتی کو عزت سے بدل دیجئے، یا اللہ ہدایت کی ہوائیں چلا دیجئے، یا اللہ سارے عالم کے مسلمانوں کو یا اللہ آسان رزق، عافیت، صحت، تندرستی، حیات طیبہ عطا فرمائیے، یا اللہ یا اللہ ہم سب کی مغفرت فرما دیجئے، یا اللہ آپ کی جتنی رحمتیں برکتیں اترتی ہیں یا اللہ رات کے آخری پہر میں کعبہ شریف کے مساجد میں، یا اللہ رمضان حج کے دنوں میں اہل اللہ کی مجالس میں، یا اللہ آپ کی جتنی رحمتیں برکتیں اترتی ہیں، یا اللہ ہم ان میں سے کسی چیز کے قابل نہیں ہیں لیکن یا اللہ آپ کریم ہیں، نالائق کو بھی دے دیتے ہیں، یا اللہ ہماری حاجت پر نظر فرمائیے، یا اللہ ہمیں بھی عطا فرما دیجئے، یا اللہ یا رحمان یا کریم یا ذل جلال والاکرام یا حی یا قیوم. یا اللہ آپ کے نزدیک ہر چھپی ہوئی چیز ظاہر ہے، یا اللہ دنیا کے سارے اسباب آپ کے ارادے کے ساتھ مسخر ہیں، یا اللہ آپ کے ایک اشارے میں ساری دنیا کی پیداوار ہے، یا اللہ سارے خزانے آپ کے ہاتھ میں ہیں، سارے لوگوں کے دل آپ کے قبضے میں ہیں، یا اللہ آپ کا شکر ہے تمام مخلوقات کی تعداد کے برابر، یا اللہ آپ کا شکر ہے عرش کے وزن کے برابر، یا اللہ آپ کا شکر ہے ہر پلک جھپکنے کے وقت اور ہر سانس لینے کے وقت، یا اللہ آپ کے پاس ہر چیز کے خزانے ہیں، مغفرت کے خزانے، صحت، چین، سکون کے خزانے، عزت، امن، سلامتی کے خزانے، مال، اولاد کے خزانے، علم کے خزانے، اچھی صفات کے خزانے، یا اللہ ہمیں ہر بھلائی عطا فرما دیجئے، ہر برائی سے بچا دیجئے، یا اللہ ہمارے سارے گناہ اگلے پچھلے صغیرہ کبیرہ یا اللہ سب گناہوں کو معاف فرما دیجئے، یا اللہ ہماری غلطیوں پر پردہ ڈال دیجئے، یا اللہ آپ زمین آسمان کے نور ہیں، یا اللہ آپ بیچاروں بیماروں بے بسوں کی فریاد سننے والے ہیں، یا اللہ غمزدہ کا غم دور کرنے والے ہیں، یا اللہ آپ کریم ہیں، یا اللہ ہماری زندگی کے آخری لمحات میں ہمیں حسن خاتمہ عطا فرمائیے، ایمان پہ ہماری موت ہو، یا اللہ بری موت سے، عذاب قبر سے، عذاب حشر سے بچائیے، یا اللہ پل صراط سے بجلی کی تیزی سے گزار دیجئے، یا اللہ ہماری قبروں کو جنت کا باغ بنا دیجئے، یا اللہ جنت الفردوس میں اعلیٰ درجات عطا فرمائیے، یا اللہ ایسے کاموں کی توفیق دیجئے جو آپ کو پسند ہوں، یا اللہ ایسے کاموں سے بچائیے جو آپ کو ناپسند ہوں، یا اللہ یا رحمان یا کریم یا ذل جلال والاکرام یا حی یا قیوم. یا اللہ ہم نے آپ کے بندوں کے جو حقوق توڑ دیے، کسی کو نقصان پہنچایا، کسی کو غیبت کی، کسی کا دل دکایا، برا بھلا کیا، یا اللہ ہماری توبہ ہے، یا اللہ اپنی رحمت فرما دیجئے، یا اللہ ان بندوں سے بھی معافی دلوا دیجئے، یا اللہ سب بندے بندیوں کے حقوق اپنی طرف سے دے دیجئے، ان سب کو بخش دیجئے، ان کو جنت الفردوس میں عطا فرمائیے. یا اللہ ہم نے آپ نے ہمیں صحت طاقت دی، دل دماغ دیے، نیکیوں کی توفیق دی، یا اللہ نیکیوں کے پہاڑ دیے، مگر یا اللہ ہم نے ٹھیک سے عمل نہیں کیا، یا اللہ ہم نے وقت ضائع کر دیا، یا اللہ ہمارے دل دماغ بھٹک گئے، یا اللہ نیت بھی ٹھیک نہیں رہی، یا اللہ جو کام نہیں کرنے چاہیے تھے ہم سے ہو گئے اور جو کام کرنے چاہیے تھے وہ چھوٹ گئے، یا اللہ جو کچھ بھی بن پڑا، یا اللہ ہم اپنے چھوٹے موٹے عمل کو لے کے یا اللہ آپ کے دربار میں حاضر ہوئے، یا اللہ ہمارے نیک عمل کو قبول فرما لیجئے، اور یا اللہ ہماری خطاؤں سے درگزر فرما دیجئے، یا اللہ ہم آپ کی رحمت کی محتاج ہیں، یا اللہ معاف فرما دیجئے. ربنا یا اللہ ہم سب کے دلوں میں جو جو حاجات ہیں، ہمارے بہنوں کی، بھائیوں کی، ہمارے بڑوں کی، یا اللہ ان سب کی حاجات کو یا اللہ اپنی قدرت سے پورا فرما دیجئے. या अल्लाह या रहमान या करीम या अल्लाह, हर वक्त का जिक्र शुक्र अच्छी नीयतें दुआ अता फरमाइए। या अल्लाह शैतान और नफ्स के पंजे से बचा दीजिए। या अल्लाह आफियत का मामला फरमाइए। रब्बना आतिना फिद दुनिया हसनतन फिल आखिरति हसनतन वक़िना अज़ाबन नार। اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك كريم إنك يا الله مرحومين کی مغفرت فرمائیے. یا اللہ ان کو جنت الفردوس میں اعلیٰ درجات عطا فرمائیے. یا اللہ نیکیوں کا احصال ثواب کرنے کی توفیق عطا فرمائیے. یا اللہ جن بھائی بہنوں کے جو جو حاجات ہیں غیب سے پورا فرمائیے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد واله واصحابه اجمعين برحمتك يا ارحم الراحمين. بسم الله.